الحمد لله وكفى، وسلام على عباده الذين اصطفى، أما بعد. أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. فاذكروني أذكركم واشكروا لي ولا تكفرون. سبحان ربك رب العزة عما يصفون، وسلام على المرسلين، والحمد لله رب العالمين. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. ارشاد باری تعالی ہے، فذکرونی اذکرکم، تم مجھے یاد کرو میں تمہیں یاد کروں گا. واشکروا لی ولا تکفرون، اور تم میرا شکر ادا کرو اور ناشکری نہ کرو. تو اللہ تعالیٰ نے ایز این آرڈر حکم کے طور پہ فرما دیا کہ تم نے میرا شکر ادا کرنا ہے، اور ناشکری کو کفر کا لفظ کہا. واشکروا لی ولا تکفرون، تم میرا شکر ادا کرو اور کفران نعمت نہ کرو، ناشکری نہ کرو. تو یہ جو ناشکری کرنا، بات بات پہ ہر ایک سے کمپلین کرنا، یہ ناشکری کو اللہ تعالیٰ نے کفر کا لفظ دیا. تو پتہ چلا کہ ناشکری اللہ تعالیٰ کو بہت ہی ناپسند ہے. تو مومن بندے کی ایک صفت یہ ہوتی ہے کہ وہ شکر گزار ہوتا ہے، اور شکر گزاری یہ اس وقت تک نہیں آ سکتی جب لوگوں کی شکر گزاری نہ کریں، تب تک اللہ تعالیٰ کی بھی شکر گزاری نہیں آ سکتی. نبی علیہ الصلوۃ والسلام نے فرمایا، من لم یشکر الناس لم یشکر اللہ، جو اللہ کا شکر ادا نہیں کرتا، جو لوگوں کا شکر ادا نہیں کرتا، وہ اللہ کا بھی شکر ادا نہیں کرتا. تو شکر گزاری والی یہ جو طبیعت ہے نا، یہ اس کی ایک بہت بڑی نشانی یہ ہے کہ وہ بندہ لوگوں کو بھی تھینک یو کرتا رہتا ہے. اس کو احساس ہوتا ہے کہ جی میرے ساتھ اچھا کیا. تو جس بندے کو یہ احساس نہیں کہ میرے ساتھ اچھا کیا لوگوں نے، اس کو یہ بھی احساس نہیں ہوگا کہ میرے ساتھ اچھا کیا اللہ تعالیٰ نے، اس لیے وہ اللہ کی بھی ناشکری کرے گا. آج کے زمانے میں جو نعمتیں ہمیں ملتی ہیں، اور ہمیں تو بہت نعمتیں ملتی ہیں، آج کے زمانے کے غریب آدمی کو بھی جو نعمتیں مل رہی ہیں، پرانے زمانے کے بادشاہوں کو بھی وہ نعمتیں نہیں ملتی تھیں. آج کے غریب آدمی کے پاس پنکھا بھی ہے، پرانے زمانے کے آدمی کے پاس کوئی الیکٹرسٹی نہیں ہوتی تھی. آج جو ہے کسی نے سفر کرنا ہے شہر کے ایک کونے سے دوسرے کونے میں، ماشاء اللہ 30 minutes اینڈ یو آر فرام ون اینڈ آف دا سٹی ٹو دی ادر اینڈ، مسئلہ ہی کوئی نہیں ہے. تو بادشاہوں نے شہر کے ایک کونے سے دوسرے کونے سفر کرنا ہوتا تھا تو ایک بہت بڑا جیسے انٹوراج ہوتا تھا، اور وہ ان کو لے کے جاتا تھا، اور دنوں کا سفر اور ہفتوں کا سفر ہوتا تھا. پھر آج میڈیکل سائنس نے اتنی ترقی کر لی ہے کہ اگر کسی کے پیٹ میں ایسیڈیٹی ہے تو ایک گولی کھائے گا اور اگلے وقت سے وہ کھانا اپنا ریزیوم کر سکتا ہے جو بھی کھانا چاہے. اس زمانے میں ایک بندے کا پیٹ خراب ہوا تو ختم، 10 दिन और 15 दिन और 20 दिन एंड यू आर गॉन, कुछ भी नहीं हो सकता। तो वो नेमतें आज के आम बंदे के पास हैं, बादशाहों के पास भी नहीं होती थी। बादशाह का पंखा करने वाला बंदा बीमार, बादशाह साहब जो है वो फिर लोगों को ढूंढ रहे होते थे कि कोई मुझे पंखा कर दे। उसने बटन प्रेस नहीं करना था पंखे चलाने के लिए। तो जितनी नेमतें अल्लाह ने बढ़ा दी हैं, लगता ऐसा है कि नाशुक्री भी उसी तरह बढ़ती जा रही है, कंप्लेंस उसी तरह बढ़ रही है। तो आज हमारे माशरे का एटीट्यूड जो है वो कंप्लेनिंग एटीट्यूड हो गया है, शुक्रगुजारी वाला एटीट्यूड कोई नहीं है। हर वक्त उनको ऐसा लगता है कि बस उनके साथ ज्यादती की जा रही है। तो शुक्र जो है वो अदा करना होता है, मगर शुक्र की अदायगी जुबान के साथ करनी चाहिए। ये जो हम कहते हैं ना कि हाँ जी मेरे दिल में बड़ा शुक्र है, जब तक जुबान से शुक्र नहीं अदा करते तब तक शुक्र जो है उसके करने की आदत नहीं बैठती। बंदा जब जबान से बहुत ज़्यादा शुक्र अदा करता है ना, बार बार कहता है अल्हम्दुलिल्लाह, मेरे अल्लाह ने मेरे साथ ये भी अच्छा किया, मेरे मालिक ने मुझे ये भी नेमत दी, तो अब कोई कंप्लेनिंग वाली सिचुएशन आती है तो उसको शर्म आती है कि जब इतनी सारी चीज़ें वाकई दी हैं, मैं रियलाइज़ कर रहा हूँ, अपनी ज़ुबान से कह भी रहा हूँ, तो जब कोई ऐसी सिचुएशन आती है कि मामला सही नहीं, तो फिर वो नाशुक्री भी नहीं करता। उसको शर्म आती है कि जी जिसने इतनी नेमतें दी, मैंने अपनी जुबान से तज़करा किया कि जी इतनी नेमतें दी, तो अब जो है वो नेमतों की नाशुक्री करते हुए, कंप्लेन करते हुए शर्म आती है। तो इसलिए जुबान से शुक्र करना चाहिए। अल्लाह ताला ने बनी इसराइल बड़ी नाशुक्री कौम थी, उनको यही हुक्म दिया, या बनी इसराइल लज़कुरु निअमती अनअमतु अलैकुम, ऐ बनी इसराइल जो हमने तुम्हारे ऊपर नेमत दी है उनका जिक्र करो, ये जुबानों से करो, क्योंकि जबाने से जब करते नहीं हो तो भूल जाते हो। इसलिए कुछ लोगों की तबीयत बहुत होती है, हर बात पे अल्हम्दुलिल्लाह कहने की, बार बार कहना कि जी अल्लाह का लाख लाख शुक्र, और बैठ के सोचते हैं कि जी अल्लाह ने जो ये नेमत मुझे दी, ये ना मिलती तो मैं तो परेशान ही हो जाता। तो जब बंदा इस तरह सोचता है तो फिर डिप्रेशन उसको नहीं होता जब कोई चीज़ उससे छीन ली जाती है या जब कोई कंप्लेनिंग सिचुएशन आती है। तो इसलिए खूब जुबान से शुक्र करना चाहिए। हमने एक मर्तबा देखा, अपने हज़रत के साथ बैठे हुए थे और हज़रत को फ़ोन आया कहीं से, तो फ़ोन उठाया और फ़ोन उठा के किसी ने पूछ लिया कि जी हज़रत क्या हाल है आपके, तबीयत आपकी ठीक है? ठीक है, सेहत ठीक, खैरियत से हैं? हज़रत ने आगे से कहा कि मेरे मालिक का इतना शुक्र है, इतना उसका एहसान है कि उसके इन एहसानों को देखकर मेरा दिल चाह रहा है मुझे अभी वो बुला ही ले। तो किस अंदाज में लोग अपनी ज़ुबान से शुक्र अदा करते हैं। अल्लाह वालों की एक निशानी ये है कि वो खूब अल्लाह का शुक्र अदा करने वाले बंदे होते हैं। तो कई मरतबा इंसान हालात की वजह से ऐसी सिचुएशन में आ जाता है कि बस हर वक्त उसके ऊपर नाशुक्री गालिब होती है। नाशुक्री दो किस्म की होती है, एक वो नाशुक्री जो ज़ुबान से की जाती है। कई मरतबा मियाँ बीवी में इस नाशुक्री का मामला हो जाता है, बीवी कहती है तुमने मेरे लिए किया ही क्या, हालांकि बहुत कुछ किया होता है। तो ये ज़ुबान से नाशुक्री होती है, और एक होती है दिल की नाशुक्री, बंदा दिली तौर पे मगमूम होता है, उसकी ज़ुबान से उसके दिल में शुक्र आ नहीं रहा होता, क्योंकि उसकी निगाह जो है वो नेमतों पर होती नहीं है, इसलिए उसको गम होता है, उसको परेशानी होती है, कहता है ये भी कोई जिंदगी है। तो शुक्र वो है जो जुबान से किया जाए, ये जुबान से शुक्र बंदा करता है ना खूब, फिर शुक्र गुजार बनता है। शुक्र का सबसे बड़ा फायदा ये है कि जब बंदा शुक्र अदा करता है अल्लाह ताला नेमतों को बढ़ा देते हैं। ये कुरानी फैसला, لَئِن شَكَرْتُمْ لَأَزِيدَنَّكُمْ، اللہ تعالیٰ فرماتے ہیں تم اگر میرا شکر ادا کرتے رہو گے میں اپنی نعمتوں کو بڑھاتا رہوں گا۔ ایک بزرگ تھے، اب یہ اللہ والے عجیب ہوتے ہیں، انہوں نے یہ محسوس کیا کہ اللہ کی نعمتیں اب بہت ہو گئی ہیں، تو ان کو ڈر لگنے لگا کہ کہیں ایسا تو نہیں جو اعمال کر رہا ہوں اس کا بدلہ دنیا میں مل رہا ہے آخرت میں نہیں ملے گا۔ تو یہ آخرت اورینٹڈ لوگ ہوتے ہیں، تو سوچ میں پڑ گئے، تو سوچ میں پڑنے کے بعد آخر کار انہوں نے اللہ کے سامنے دعا ہی کر دی، یا اللہ بس ان نعمتوں کو ہی بس کر دے، ٹھیک ہے اب جتنی ہیں اتنی میرے لیے کافی ہیں، مجھے تو یہ ڈر ہے کہیں میرے اعمال کا مجھے اجر اس دنیا میں تو نہیں دیا جا رہا۔ تو اللہ تعالیٰ نے اسی وقت دل میں الہام فرمایا، نہیں میرے بندے، جب تک تو شکر کرتا رہے گا تب تک یہ نعمتیں ملتی رہیں گی، تو شکر بند نہیں کرے گا ہم نعمتیں دینا بند نہیں کریں گے۔ تو یہ قرآنی فیصلہ ہے، جب تک شکر ادا کرتے رہیں گے تب تک نعمتیں ملتی رہیں گی۔ اس زبان سے شکر ادا کرنے میں ہم بہت ہی کمزور ہیں، بالکل شکر ادا نہیں کرتے۔ تو شکر ادا کرنے کا پہلا طریقہ، شکر ادا کرنے کا پہلا فائدہ یہ ہے کہ جب شکر انسان ادا کرتا ہے اللہ نعمتوں کو بڑھا دیتے ہیں۔ ورنہ شکر ادا نہیں کرتے تو نعمتیں موجود ہونے کے باوجود نعمتوں سے محروم ہوتا ہے۔ نرم بستر ہوتا ہے، میٹھی نیند نہیں ہوتی، کھانے کو ہر چیز موجود ہوتی ہے، پیٹ ساتھ نہیں دے رہا ہوتا ہے، صحت ساتھ نہیں دے رہی ہوتی۔ تو نعمتوں کے بڑھنے کا طریقہ نعمتوں پہ شکر کیا جائے۔ شکر ادا کرنے کا پہلا فائدہ کیا ہے کہ شکر کی وجہ سے نعمتیں بڑھتی ہیں، اور شکر ادا کرنے کا دوسرا فائدہ یہ ہے کہ شکر کی وجہ سے انسان یہ حسد سے بچ جاتا ہے۔ حسد ایک آگ ہے کہ جب انسان کو یہ احساس ہو جائے کہ دوسرے کو یہ نعمت ملی کیوں، مردوں میں بھی یہ آگ ہوتی ہے، عورتوں میں یہ زیادہ ہوتی ہے، زیادہ سینسٹیو ہیں عورتیں اس معاملے میں کہ جب دوسروں پہ نعمت دیکھتے ہیں تو پھر دل میں حسد کا جذبہ پیدا ہوتا ہے۔ حسد کیا ہے؟ حسد دل کا ایک جذبہ ہے، انسان اپنے دل میں یہ سوچتا ہے کہ جن دوسروں کے پاس نعمت ہے وہ نعمت اس سے کسی طرح سے چھین لی جائے، اللہ تعالیٰ انہیں اس نعمت سے محروم کر دے، یہ حسد ہے۔ حدیث پاک میں آتا ہے کہ حسد تمہارے کیے ہوئے اعمال کو کھا جاتی ہے جیسے آگ لکڑی کو کھا جاتی ہے۔ تو پتہ چلا کہ یہ حسد ایسی چیز کہ انسان اعمال محنت سے کرتا ہے، عبادات کرتا ہے، اعمال کرتا ہے، اور یہ حسد ایسی چیز ہے کہ کیے ہوئے اعمال ختم۔ اتنی بری یہ چیز ہے، حدیث پاک میں آتا ہے کہ ایک قلب کے اندر، ایک دل کے اندر حسد اور ایمان جمع نہیں ہو سکتے۔ کیسی عجیب چیز! تو اتنی بڑی یہ بیماری ہے، اور اس کا علاج یہ ہے کہ بندہ شکر ادا کرے اللہ کا۔ کیوں؟ کہ جب انسان اللہ کا شکر ادا کرتا ہے تو گویا کہ جو اس کو اللہ نے دیا ہوتا ہے وہ اس پر اللہ سے راضی ہوتا ہے، جب وہ اس پہ راضی ہو گیا تو اب حسد کا جذبہ دل میں ختم ہو جاتا ہے۔ حسد تو ناراضگی ہے نا کہ جی مجھے کم اور اس کے پاس زیادہ، جب اس کو مل گیا جو جس پہ وہ راضی ہو گیا تو اب یہ حسد کا جذبہ ختم ہو جاتا ہے۔ تو شکر گزار بندہ حسد سے پاک ہوتا ہے۔ تو حسد کے دو فائدے، شکر کرنے کے دو فائدے بتا دیے، ایک تو یہ کہ نعمتیں اس سے بڑھتی ہیں، اور دوسرا شکر کرنے کا یہ فائدہ کہ شکر کی کثرت کرنے سے انسان حسد کی بیماری سے محفوظ ہو جاتا ہے۔ ہمارے حضرت فرماتے ہیں کہ حسد کی بیماری سے محفوظ ہونے کا ایک طریقہ یہ ہے کہ جس سے حسد ہو اس کے لیے خوب دعائیں کریں, کہ اس کے لیے جب دعا کرتے ہیں تو اس سے پھر انسان حسد سے بچ جاتا ہے. شکر زیادہ کرنے کا ایک تیسرا فائدہ بھی ہے, اور وہ یہ ہے کہ جس کے اندر شکر کرنے کی عادت ہوتی ہے اللہ تعالیٰ اس کو تکبر سے بچا دیتے ہیں. عاجز بندہ ہوگا اس کی صفت یہ ہے کہ وہ خوب اللہ کا شکر گزار بندہ ہوگا. حدیث پاک میں آتا ہے لا يدخل الجنہ من كان في قلبه مثقال ذرة من كبر, وہ بندہ جنت میں ہی داخل نہیں ہو سکتا جس کے دل میں رائے کے دانے کے برابر ہی تکبر کیوں نہ ہو. یعنی اتنا سا بھی تکبر تھوڑا سا ہوا نا تو جنت میں داخل نہیں ہو سکتا. اب دیکھیں یہ تکبر ہے کیا, دل کا ایک جذبہ ہی ہے نا, انسان اپنے آپ کو دوسروں سے بہتر سمجھ رہا ہے, دوسروں سے افضل سمجھ رہا ہے, اپنی محبت کی نگاہ اپنے اوپر پڑ رہی ہے, ایسا ہی ہے نا. تو دل کے اندر کی چیز ہے, کوئی نظر آنے والی چیز بھی نہیں, مگر ہے اتنا بڑا گناہ کہ اتنا سا بھی اندر ہوا تو جنت میں داخلہ نہیں ہو سکتا. تو بڑا یہ مشکل چیز ہے, اس سے جان چھڑانی بڑی ضروری. جو بندہ کثرت سے شکر ادا کرتا ہے اللہ کا, اللہ تعالیٰ اس کو اس بیماری سے محفوظ فرما لیتے ہیں. دیکھیے جو بندہ شکر ادا کرتا ہے نا کہ یا اللہ تیرا لاکھ لاکھ شکر ہے, تو نے مجھے بہت ساری نعمتوں سے نوازا, تو اگر نعمتیں نہ دیتا تو میں کہیں کا نہ رہتا. جب بندہ اس طرح کی بات کرتا ہے تو گویا کہ وہ عاجزی کا اظہار کر رہا ہوتا ہے. جس کے اندر یوں عاجزی آ گئی تو اب وہ تکبر کے بول کہاں بولے گا, اب وہ بڑے بول کہاں بولے گا. شکر گزار بندہ جو ہوتا ہے اس کے اندر تکبر نہیں ہوتا. شکر زیادہ کرنے کا ایک یہ بھی فائدہ, اس لیے زبان سے شکر ادا کرنا چاہیے. اور شکر ادا کرنے کا ایک بہت بڑا فائدہ یہ ہے کہ جو بندہ شکر ادا کرتا ہے گناہوں سے بچ جاتا ہے. آپ بھی سوچ رہے ہوں گے کہ جی شکر کا گناہوں سے بچنے کا کیا تعلق. جی ہاں تعلق ہے. جب بندہ اپنی زبان سے شکر ادا کرتا ہے نا تو وہ گویا اس بات کا اظہار کر رہا ہوتا ہے کہ میں کسی کے احسانات میں ڈوبا ہوا ہوں. اللہ کا شکر ادا کرتا ہے تو وہ یہ کہہ رہا ہوتا ہے کہ ہاں میں اللہ کے احسانات میں اب ڈوبا ہوا ہوں, میرا مالک میرے ساتھ اتنی اچھائی نہ کرتا تو میں پتہ نہیں کس حال میں ہوتا. اور جس کے احسان ہوتے ہیں ہمارے اوپر, یہ انسان کی فطرت ہے کہ اس کی بات ضرور مانتا ہے. آج ہمارا کوئی دوست ہمارے ساتھ کوئی فیور کر دے, ہم نے دیکھا کئی مرتبہ لوگ ہوتے ہیں اپنے غریب ساتھیوں کو کہتے ہیں کہ تمہارے بچے کی ایجوکیشن کا خرچہ میں دے دوں گا. اب اس ایجوکیشن کا جو خرچہ جو اب لے لیا آپ نے اپنے سر, تو اس کے والدین تو اتنے شکر گزار, وہ بچہ بھی شکر گزار, اس بچے کا بچہ بھی شکر گزار. آپ اس خاندان کے اندر کوئی بھی کام کہہ دیں کہ جی میرا یہ کام کر دو, وہ اپنی سب سے بڑی کوشش کرے گا کہ جی اس کا تو میں نے کام کرنا ہی ہے, اس کا ہم پہ احسانات ہیں. تو جب احسانات ہوتے ہیں تو انسان بات مانتا ہے. یہی حال ہے اللہ تعالیٰ کے شکر کرنے کا. جب بندہ خوب اللہ کا شکر ادا کرتا ہے, مانتا ہے دل سے کہ اس مالک کے مجھ پر بڑے احسان, اس نے میرے ساتھ خاص معاملہ اچھائی کا کیا ہے, تو اب اس مالک کے حکم کو توڑتے ہوئے انسان بچتا ہے. اس کا دل چاہتا ہے کہ نہیں یار میں نے نہیں توڑا. ہمارے ایک جاننے والے تھے, زندگی نیکی پہ اتنی زیادہ نہیں تھی, نارمل جیسے ایک بندہ ہوتا ہے, نماز کبھی پڑھ لی تو کبھی نہیں پڑھی. مگر ایک اچھا آدمی تھا, آدمی ہے بلکہ, خود بتایا کہ جی شادی ہوئی, شادی کے بعد اللہ تعالیٰ نے ایک بیٹی دی, बेटी जो है वो पैदा होते ही बीमार हो गई, बड़ी परेशानी हुई। ऐसी बीमारी थी कि कराची के बड़े बड़े डॉक्टर्स ने चेक कर लिया और उन्होंने कहा कि जी वी हैव नो सोल्यूशन टू योर प्रॉब्लम, कुछ नहीं हो सकता है, बच्ची जो है वो ज़ाया हो जाएगी। वो कहते हैं बच्ची इसी कंडीशन में रही, अब बच्ची की उम्र 1 साल 1.5 साल हो गई, मुझे और मेरी वाइफ को उस बच्ची के साथ एक ख़ास मोहब्बत हो और किसी डॉक्टर के पास कोई सलूशन नहीं। कहने लगा कि मैंने और मेरी वाइफ ने फिर बस दुआ करने का एक मामूल बनाया कि हर रोज हम इस बच्ची के लिए एक खास दुआ करते थे नफले पढ़ के। कहने लगा कि बगैर किसी डॉक्टर की कोई ट्रीटमेंट के वो बच्ची अपनी इस बीमारी से बाहर निकल आई और नॉर्मल बच्ची बन गई। और उस वक्त नॉर्मल बच्ची बनी जब डॉक्टर्स ने जवाब दे दिया कि बस अब बहुत थोड़ा टाइम रहेगा, शी इज अबाउट टू डाई, मरने वाली है। बच्ची बिल्कुल सही हो गई और बिल्कुल जैसे नॉर्मल बच्चे होते हैं। फिर उसने कहा कि जी अब बच्ची जो है उसकी नेक्स्ट जो बर्थडे होगी वो हमने बर्थडे मनानी नहीं है और उस नेक्स्ट बर्थडे पे हम कोई दुआ या कोई बयान या कोई ऐसी चीज़ करेंगे। तो वो असल में वो मामला था जिस पे उन्होंने एक मरतबा इस आजिज़ को बुलाया और सारी डिटेल समझाई कि ये हुआ था। तो मैंने कहा बहुत अच्छा, मैंने कहा आप करते क्या है? उसने कहा कि जिस दिन मेरी बच्ची ठीक हुई उससे पहले मैं बैंक में जॉब करता था, कन्वेंशनल बैंक में जॉब करता था, सूद के ऊपर मेरी इनकम थी, मैं जानता था ये गुनाह है। जिस दिन बच्ची ठीक हुई उस दिन नियत कर ली कि अब इस गुनाह से मैंने सच्ची तौबा कर ली। तो पता चला कि जब एहसान सर पे होते हैं ना तो जिसका एहसान आप मान रहे होते हैं उसकी बात भी मान रहे होते हैं। तो जो बंदा दिल से शुक्र अदा करता है उसका दिल ही नहीं चाहता कि मैं अल्लाह के एक हुक्म को भी तोड़ूं। तो कोई छोटा फायदा है शुक्र अदा करने का। इसलिए मोमिन को चाहिए कि अपनी जुबान से खूब शुक्र अदा करे और इस चीज में गौर करे कि मेरे ऊपर अल्लाह की कितनी नेमतें हैं, अनकाउंटेबल नेमतें हम पे हैं अल्लाह की, हम गिन ही नहीं सकते। हम इसलिए गिन नहीं सकते कि हम में से जो छोड़े दिल वाला होगा वो तो कहेगा कि हाँ जी इतना कुछ नहीं है, मगर अल्लाह ने कुरान में बता दिया कि अल्लाह की नेमतों को तुम गिनना चाहो तो भी नहीं गिन सकते। वो इन तउद्दू नेमत अल्लाही ला तुहसूहा, अगर तुम अल्लाह की नेमतों को गिनना भी चाहो तो भी नहीं गिन सकते। तो थोड़े से गौर की जरूरत है, अपनी खुदगर्जी के खोल से बाहर निकल के सिर्फ सोचने की जरूरत है कि क्या क्या नेमतें वो दे रहा है। तो कैसे पैदा हो ये ट्रू एहसास शुक्र, सच्चा एहसास शुक्र कि वाकई मैं शुक्र गुजार बंदा हूं। कैसे ये एहसास पैदा हो? तो हमारे मशायख ने, अल्लाह उनको जजाए खैर दे, उन्होंने बताया कि जी इस तरह से एहसास पैदा होता है। पहली चीज उन्होंने कहा कि जो चाहे कि मैं वाकई अल्लाह का शुक्र गुजार बंदा बनूं उसे चाहिए कि जिनके पास कम नेमतें हैं उनकी जिंदगी में ज्यादा गौर करें और जिनके पास ज्यादा नेमतें हैं उनकी तरफ ज्यादा गौर ना करें। इससे एहसास शुक्र बढ़ता है। एक आदमी था, नमाज पढ़ने के लिए मस्जिद में गया, दोपहर का वक्त था, गर्मी सख्त थी। इस गर्मी के हाल में सोच भी रहा था कि इतनी गर्मी में मस्जिद जाऊंगा नमाज पढ़ने के लिए। बहरहाल जज्बे की वजह से मस्जिद पहुंच गया, इतनी सख्त गर्मी में जोहर की नमाज अदा की और जोहर की नमाज अदा करके बाहर निकला तो देखा कि उसके चप्पल जो थे वो गायब। बड़ा ढूंढा चप्पल, कोई ना मिले। अब इतनी तपती हुई जमीन पे बगैर चप्पलों के घर पे चल के आया। रास्ते में चलते हुए सोच रहा था कि या अल्लाह मैं तेरा कैसा बंदा कि इतने सारे लोग हैं कोई आए नहीं नमाज पढ़ने के लिए, मैं तो तेरे घर पे नमाज पढ़ने के लिए आया। मेरे मालिक तुमने मेरे साथ ये मामला किया, जुबान से तो नहीं कह रहा था, दिल में ये सोच रहा था। ये नाशुक्री जुबान से थोड़ी होती है, दिल से ही अक्सर होती है कि अल्लाह तूने मेरे साथ ये मामला किया, मेरे चप्पल भी गुम हो गए। उसके दिल में ये बात, अभी ये सोच ही रहा था कि उसकी निगाह एक आदमी पे पड़ी जो अपने पैरों से भी माजूर था। उसने कहा ओहो, क्या गलती की मैंने कि मेरे रब का तो इस हाल में भी मुझ पर एहसान है कि मुझे तो सिर्फ चप्पल से महरूम किया, ये भी तो अल्लाह का ही बंदा है ना जो टांगों से महरूम है। तो अल्लाह के शुक्र का एहसास पैदा करने का एक तरीका यह है कि इंसान अपने से कमतर को देखे। नबी अलैहिस्सलाम ने हुक्म फरमाया कि अपने से कमतर लोगों की जिंदगियों में गौर करो, और जिनके पास ज्यादा नेमत है उनकी जिंदगी में इतना गौर ना करो। तो इसलिए एहसास शुक्र पैदा करने के लिए एक तरीका यह है कि कम नेमतों वाले बंदों को देखें। जब गाड़ी में ड्राइव करके जाते हैं ना और सिग्नल पे आती है ना औरत जो मांगती है पैसे कि अल्लाह के नाम पे मुझे दे दो, वो भी किसी की माँ है, वो भी किसी की बहन है, वो भी किसी की बेटी है। अल्लाह ताला ने हमारे घर की औरतों को उस सिचुएशन में नहीं डाला, ये अल्लाह का लाख लाख शुक्र है। हमारा कोई हक है कि हम इस सिचुएशन में हों जिस सिचुएशन में हैं? मगर इंसान भूल जाता है कि अल्लाह की उसके पास कितनी नेमत है। दुआएं मांगता रहेगा, या अल्लाह मुझे एक गाड़ी दे दे, मुझे एक गाड़ी दे दे, मुझे एक गाड़ी दे दे। गाड़ी मिल जाएगी, उसको याद भी नहीं होगा कि ये गाड़ी देने वाला कौन है, उसको एहसास ही नहीं होगा। तो हमारी हालत ऐसी है कि नेमतें हड़प करना तो हमें बड़ी अच्छी तरह से आता है, उसको शुक्र अदा करना हमें कोई नहीं आता। अगर मियाँ बीवी को शुक्र अदा करना आए तो आपस में कोई झगड़ा ना हो, जब ठंडे दिल से बीवी रियलाइज करे कि मेरे खावन ने मेरे साथ क्या क्या अच्छाइयाँ की, और ठंडे दिल से शौहर रियलाइज करे कि ये मेरी बीवी मेरे साथ क्या क्या अच्छाइयाँ करती है, फिर कोई लड़ाई नहीं होगी। तो ये सारी नाशुक्री है जो लड़ाइयों को जन्म देती है। तो पहला तरीका एहसास शुक्र पैदा करने का, इंसान अपने से नीचे वालों को देखे। और दूसरा तरीका यह है कि इंसान अपनी औकात को याद करे, अपने आप को ही पहले याद करे कि पहले मैं कैसे था और अब कैसे हो चुका हूं। पहले नेमतें कितनी थी, अब नेमतें कितनी हैं। तो फिर भी इंसान कहेगा कि ठीक है, अब रोने धोने की कोई जरूरत नहीं है, अब मूड स्विंग्स में जाने की जरूरत कोई नहीं है। महमूद गजनवी एक बादशाह गुजरा है, उसका गुलाम था अय्याज। मशहूर दास्तानें हैं अय्याज और महमूद की। अल्लामा इकबाल ने भी एक शेर लिखा, एक ही सफ में खड़े हैं महमूद और अय्याज, न कोई बंदा रहा न कोई बंदा नवाज, बंदा ओ साहिब ओ मोहताज ओ गनी एक हुए, तेरी सरकार में पहुंचे तो सभी एक हुए। तो अल्लामा इकबाल ने ये शेर लिखा। महमूद अय्याज के तस्करे काफी मशहूर, इसलिए मशहूर कि महमूद बादशाह था और अय्याज जो था उसका कोई मिनिस्टर नहीं था, उसका एक गुलाम था, मगर महमूद उसको वैल्यू जो देता था वो मिनिस्टर से भी ज्यादा, अपने वजीर आजम से ज्यादा वैल्यू गुलाम साहब की थी, अय्याज की थी। तो जो उसके मुकर्रबीन थे, जो उसके मिनिस्टर्स थे, ये सारे लोग बड़े परेशान होते थे कि बादशाह को हो क्या गया है, ना इसका हसब अच्छा अय्याज का, ना इसका नसब अच्छा, ना इसकी तालीम है, ना इसकी जहानत है, कुछ भी तो नहीं है इसके पास। और बादशाह को देखो, हर चीज़ में इसी से मशवरा कर रहा होता है। और हम देखो, मालदार भी हैं, हसब नसब वाले भी हैं, तालीम याफ्ता भी हैं, बड़े घरानों से भी हैं, क्या हो गया है इस बादशाह को। तो उससे हसद करते थे कि बादशाह को पता नहीं क्यों ये इतना पसंद है। तो किसी दिन एक ने जाके कह दिया कि बादशाह सलामत इसमें रखा ही क्या है जो आप इसके पीछे इतने दीवाने हुए फिरते हैं, हम इससे हर लिहाज से बेहतर हैं। बादशाह ने कहा बताऊंगा एक दिन तुम्हें क्यों इसको पसंद करता हूं। چنانچہ ایک دن بادشاہ نے منگوائے، ایک پھل ہوتا ہے، نام تو مجھے نہیں پتا مگر بہت ہی کڑوا ہوتا ہے، اس پھل کے بارے میں لکھا ہوا ہے کہ اگر صبح وہ پھل کھا لیا جائے نا تو اس کی کڑواہٹ جو ہے زبان پہ شام تک محسوس ہوتی رہے گی. تو وہ پھل جو ہے بادشاہ نے منگوایا اور اپنے منسٹرز کو بھی بلوایا اور سب کو بلایا کہ جی کھا کے دیکھو اور بتاؤ تمہیں اچھا لگا یا نہیں اچھا لگا. سب نے ایک ایک لیا پھل اور کاٹ کے کھانا شروع کر دیا. اور یہ جو ایاز صاحب تھے، جو غلام تھے، انہوں نے بھی کھایا. بادشاہ نے دیکھا کہ جتنے یہ منسٹرز کھا رہے تھے نا تو اس کو کاٹتے اور کاٹ کے کھاتے تو کہتے بادشاہ سلامت یہ کیا چیز کھلا دی. کسی نے کہا کہ بادشاہ سلامت یہ کوئی کھانے کی چیز ہے، کسی نے کہا بادشاہ سلامت بہت کڑوا ہے، معذرت میں نہیں کھا سکتا یہ. سب نے کہا کہ جی یہ تو کھانے کی قابل کوئی چیز ہے ہی نہیں. اور ایاز صاحب جو تھے وہ ماشاءاللہ اتنی کڑوا جو پھل تھا بادشاہ دیکھ رہا ہے کہ وہ کھا رہے. بادشاہ نے کہا ایاز تجھے کڑوا نہیں لگا یہ جو کھائے جا رہا ہے؟ آگے سے ایاز نے کہا کہ بادشاہ سلامت کڑوا تو بہت ہے مگر کھاتے ہوئے میں نے بھی سوچا کہ چھوڑ دوں اس کو، مگر میرے دل میں یہ بات آئی کہ ساری زندگی جس بادشاہ نے اتنے مزے کے کھانے کھلائے ہیں اب ایک کڑوا اگر آ گیا ہے تو اس کو چھوڑتے ہوئے مزہ نہیں آ رہا تو اس لیے کھا لیا. تو بادشاہ نے کہا کہ یہ وجہ ہے کہ مجھے یہ ایاز تم سب سے زیادہ پسند ہے. تو دنیا کے بادشاہ کو اپنے شکر گزار غلام اگر پسند تو اسی طرح اس بادشاہ حقیقی کو بھی شکر گزار غلام ہی پسند ہے. اس ایاز کے بارے میں آتا ہے کہ ایاز صاحب جو تھے وہ ہر روز ایک الماری کو کھولتے اور الماری کے اندر جو ہے اپنی چیزوں کو مانیٹر دیکھتے اور پھر الماری کو بند کر دیتے، چابی کسی کو نہ دیتے اور کسی کو اندر دیکھنے بھی نہ دیتے کہ اندر کون ہے. جو جو بادشاہ کے مقربین تھے جو ایاز سے حسد کرتے تھے انہوں نے کہا کہ بادشاہ سلامت یہ آپ اس کے اوپر بہت ڈیپینڈ کرتے تھے نا، یہ ایک الماری میں اس نے کوئی چیزیں لی ہوئی ہیں، آپ کے خزانوں سے چیزیں چراتا ہے اپنی الماری میں رکھتا ہے، اسی لیے تو کسی کو دیکھنے بھی نہیں دیتا اور کسی کو چابی بھی نہیں دیتا. بادشاہ نے کہا اچھا بلاؤ اس ایاز کو. ایاز کو بلایا، بادشاہ نے کہا ایاز یہ چابی مجھے دو. چابی دے دی ایاز نے. بادشاہ نے کسی اور سے کہا کہ جو اس کی الماری میں پڑا ہے سارا کا سارا سامان لا کے ادھر میرے سامنے رکھو. وہ آدمی گیا اور جا کے لے کے آیا اور ساری چیزیں سامنے رکھی. بادشاہ نے جب دیکھا تو حیران ہو گیا کہ یہ کیا چیزیں پڑی ہوئی. ایک پھٹا پرانا جوڑا تھا اور ایک پیر پھٹے پرانے جوتوں کا تھا. بادشاہ نے کہا ایاز یہ تم صبح شام ہر روز دیکھتے ہو، اس کو چھپاتے ہو اور کسی کو دیکھنے بھی نہیں دیتے اور چابی سے بند کرتے ہو اور کسی کو چابی. اس نے کہا جی بادشاہ سلامت یہ میں ہر روز دیکھتا. بادشاہ نے کہا کیوں دیکھتے ہو یہ ہر روز؟ اس نے کہا بادشاہ سلامت جس دن آپ کے پاس آیا تھا اس دن ان کپڑوں میں آیا تھا اور ان جوتوں میں آیا تھا، اس کو دیکھ کر یاد کرتا ہوں کہ کیا میری اوقات تھی اور کیا آپ نے مجھے بنا دیا ہے. تو شکر گزاری اس طرح حاصل ہوتی ہے کہ بندہ اپنی اوقات کو یاد کرے کہ میں کس حال میں تھا اور اللہ نے مجھے کس حال میں کر دیا ہے. شکر ہے تیرا خدایا میں تو اس قابل نہ تھا، تو نے اپنے گھر بلایا میں تو اس قابل نہ تھا، میں تو تھا بے راہ تو نے دستگیری آپ کی، تو ہی مجھ کو راہ پہ لایا میں تو اس قابل نہ تھا. تو شکر حاصل کرنے کے دو طریقے بتائے. ایک تو یہ ہے کہ انسان اپنے سے نیچے والوں کو دیکھے، اور دوسرا یہ ہے کہ انسان اپنی اوقات کو یاد رکھے کہ میں کیا تھا. شکر حاصل کرنے کا ایک تیسرا طریقہ یہ ہے کہ انسان اللہ تعالیٰ کی نعمتوں میں غور کرے، فکر کرے، جس کو ہمارے مشائخ مراقبہ کہتے ہیں نا، مراقبہ ہوتا ہے، انٹینس تھاٹ کو مراقبہ کہتے ہیں، ایک اس کا ترجمہ انٹینس تھاٹ، خوب سوچے۔ ہارون رشید مسلمانوں کا بڑا نیک بادشاہ تھا، سلیمان بن حرب رضی رحمت اللہ علیہ ایک بزرگ تھے، وہ ہارون رشید کے پاس بڑا آیا جایا کرتے تھے۔ ایک مرتبہ یہ بزرگ سلیمان بن حرب رحمۃ اللہ علیہ ہارون رشید کے پاس تھے کہ ہارون رشید کو بڑی زوردار پیاس لگی ہوئی تھی۔ ہارون رشید نے جلدی سے اپنے نوکروں کو کہا کہ یار جلدی پانی لے کے آؤ، بڑی پیاس لگی ہوئی ہے، پورے محل میں شور مچ گیا، بادشاہ سلامت کو پیاس لگی، جلدی پانی لاؤ۔ تو ایک پیالہ پانی جو ہے نا وہ جلدی سے لانے کی کوشش کی کہ فوراً بادشاہ سلامت کو پیاس لگی ہے۔ سلیمان بن حرب رحمۃ اللہ علیہ بزرگ تھے، بیٹھے ہوئے دیکھ رہے تھے کہ جی بادشاہ سلامت کو پیاس لگی ہے اور پورا جو دربار ہے متحرک ہو گیا ہے بادشاہ سلامت کے پانی لانے کے لیے۔ ابھی پانی آ رہا تھا تو ان بزرگوں نے پوچھ لیا کہ بادشاہ سلامت، ایک سوال پوچھوں، سچ سچ جواب دیں گے؟ بادشاہ سلامت نے کہا ہاں جی بالکل، کہ جتنی پیاس آپ کو ابھی لگی ہوئی ہے، اس پیاس کے عالم میں اگر آپ کو بتا دیا جائے کہ پوری دنیا میں پانی موجود نہیں ہے، صرف ایک پیالہ پانی ہے، تو سچ سچ بتائیں اس پیالے پانی کے لیے آپ کتنی قیمت ادا کرنے کے لیے تیار ہیں؟ بادشاہ نے کہا سچ سچ پوچھو، واقعی اگر پوری دنیا میں پانی ختم ہو جائے تو اس ایک پیالے پانی کے لیے تو میں اپنی آدھی سلطنت بھی دے سکتا ہوں۔ بزرگوں نے ایک اور سوال پوچھا کہ اچھا یہ بتائیں کہ وہ پانی آپ کے جسم سے خارج ہی نہ ہو، آپ کو یورینیشن کا کوئی پرابلم ہو جائے، اب اگر اپنی صحت آپ کی خراب ہو جائے اس طرح، اور کوئی بھی ڈاکٹر آپ کو صحیح کر نہ سکے، پوری دنیا میں کوئی ڈاکٹر ایسا نہ ہو، صرف ایک ڈاکٹر ہو جو صحیح کر سکے، تو اس ڈاکٹر کو آپ کیا قیمت دیں گے؟ ہارون رشید نے کہا کہ حضرت اگر سچ بتاؤں تو واقعی ایسے ڈاکٹر کو بھی میں اپنی آدھی سلطنت دے سکتا ہوں۔ تو سلیمان بن حرب رحمۃ اللہ علیہ نے فرمایا کہ ہارون رشید ایک پیالہ پانی پینے سے لے کے اور تمہارے جسم سے عافیت کے ساتھ نکل جانے کی قیمت تمہاری پوری سلطنت ہے، تو سوچو اللہ تعالیٰ نے تم کو کتنے پیالے پانی کے پلائے ہیں۔ تو یہ اللہ والے جو ہیں یہ اللہ کی نعمتوں میں غور کروانے کی مشق کرواتے ہیں۔ تو سلیمان بن حرب نے ہارون رشید کو کہا کہ اللہ کی نعمتوں میں زیادہ غور کرو۔ چنانچہ امریکہ میں ایک خاتون تھی، آئی کسی بزرگ کے پاس اور آ کے کہنے لگی کہ جی میرے لیے دعا کریں۔ انہوں نے کہا جی کیا دعا کریں؟ انہوں نے کہا یہ دعا کر لیں کہ میں چند لقمے روٹی کے کھا لوں۔ انہوں نے کہا یہ تو کوئی مشکل بات ہے نہیں، چند لقمے کیا؟ اس نے کہا میرے لیے بہت مشکل بات ہے، میرے ڈائجسٹو سسٹم کے اندر ایسی پرابلم ہے کہ پچھلے 7 سال سے میں نے کوئی سالڈ چیز اپنے منہ میں نہیں ڈالی ہے، جو اندر ڈالتی ہوں وہ باہر نکل آتا ہے، تو 7 سال سے لکوڈز پہ گزارا ہے، دعا کیجئے کہ کچھ کھا لوں۔ اب سوچیے 3 وقت ماشاءاللہ خوب ٹکا کے ہم کھاتے ہیں، کبھی ہم نے یہ بھی سوچا ہے کہ ایسے بھی لوگ اس دنیا میں ہیں کہ انہوں نے سالوں کوئی سالڈ چیز نہیں کھائی ہے؟ تو شکر کا احساس اس وقت ہوتا ہے جب انسان اللہ کی نعمتوں میں غور کرتا ہے۔ نوجوان تھا، ایکسیڈنٹ ہو گیا، ہمارے ایک جاننے والے تھے، ان کے قریب ہی تھے، ایکسیڈنٹ ہو گیا، چوٹیں آئیں، چوٹیں بھی آئیں، اور ساتھ ساتھ یہ جو آنکھ کے اوپر جو پردہ ہوتا ہے، آئی لڈ جس کو کہتے ہیں، وہ ڈیمیج ہو گیا۔ اب یہ آئی لڈ جو تھا وہ آنکھ کے اوپر بند ہی نہیں ہوتا تھا، ساری چوٹیں صحیح ہو گئیں، یہ چوٹ صحیح نہیں ہو سکی کیونکہ یہ ڈیمیج ہو گیا تھا۔ अब हर थोड़ी देर बाद ये होता कि जो डस्ट होती वो आँख के ऊपर लग जाती और इसकी वजह से धुंधला धुंधला नजर आता। तो फिर वो जाते और पानी थोड़ा सा डालते इधर तो फिर थोड़ा सा क्लियर होता और सारा विजन सही हो जाता। अब पानी डालने की वजह से दो तीन हफ्ते बाद आंखों की साइड पे बड़े बड़े निशानात हो गए, गहरी चोटें बन गई यहां पे। अब पानी जब डालते तो ऐसा दर्द होता कि चीख उठते, क्योंकि चारों तरफ जख्म बने हुए। अब डॉक्टर के पास गए और डॉक्टर को कहा कि डॉक्टर साहब ये क्या मामला है। तो डॉक्टर ने कहा कि अल्लाह ताला ने ऐसा निज़ाम बनाया है कि आंखों में पानी आता है, अल्लाह ने ये आईलिड बनाई है जो वाइपर की तरह इस पानी के ज़रिए से आंखों के ऊपर सफाई करता है और ये अल्लाह का निज़ाम है। उसने कहा कि देखो इतनी छोटी सी ये आईलिड है और ये सही काम नहीं करती तो इंसान इतना परेशान हो जाता है। इस जिस्म में अल्लाह ताला ने कितने सारे आज़ा बनाए हैं, अगर वो काम ना करे तो इंसान कितना परेशान हो जाए। तो अल्लाह की नेमतों का शुक्र अदा करना इस तरह है कि इंसान अल्लाह की नेमतों में गौर करे, सोचे, जरा स्टेप बैक ले, तब वो जाके अल्लाह की नेमतों का शुक्र उस बंदे से पूछे जिसको अस्थमा की प्रॉब्लम है। हर हर सांस पे उसको ये महसूस होता है कि पता नहीं ये सांस अंदर आएगी या नहीं आएगी। तो हर हर सांस जो आसानी से अंदर आ रही है बाहर निकल रही है, होना तो ये चाहिए कि हर हर सांस पे अल्लाह का शुक्र अदा किया जाए। तो वाकई हम हर लम्हे अल्लाह की नेमतों को इस्तेमाल कर रहे हैं और इतनी नेमतें इस्तेमाल कर रहे हैं कि उनको गिनना ही मुमकिन नहीं। और आज हाल ऐसा है कि जरा सा घर में खाना सही नहीं बना तो नाशुक्री उरूज पे, किसी वजह से कोई काम सही नहीं हुआ तो नाशुक्री नाराजगी उरूज पे, हत्ता के इंसान की अगर किसी के आने जाने में कोई देर सवेर हो गई तो नाशुक्री उरूज पे, छोटी छोटी बातों पे नाशुक्री करते। हजरत अबू बकर रज़ी अल्लाह अन्हु कुरैश मक्का के अमीर लोगों में से थे। इस्लाम ले आए और इस्लाम लाने के बाद नबी अलैहिस्सलाम को अपना माल ऑफर करते थे कि जी ये आप खर्च करें जिस तरह खर्च करना चाहें दीन पर। तो दीन पर अपना माल लगाया खूब। एक मजलिस में बैठे थे, नबी अलैहिस्सलाम ने फरमाया कि मुझे तुम्हारी इस दुनिया में से तीन चीज़ें बहुत पसंद हैं, एक खुशबू, एक नेक बीवी और एक नमाज जो मेरी आँखों की ठंडक है। आपने ये बात फरमाई तो हज़रत अबू बकर रज़ी अल्लाह अन्हु ने फरमाया कि अल्लाह के नबी मुझे भी इस दुनिया में तीन चीज़ें पसंद, एक आपके मुबारक चेहरे को देखना पसंद और दूसरा ये कि मेरी बेटी आपके निकाह में है और तीसरा ये कि आप मेरे माल को अपना माल समझ के खर्च करते हैं। ये फरमाया। तो क्योंकि अमीर थे कुरैश के, मगर दीन में आने के बाद और फिर नबी अलैहिस्सलाम के इन कामों में खर्च किया तो गुर्बत इतनी आ गई कि एक मरतबा जंग तबूक में नबी अलैहिस्सलाम ने फरमाया कि जी लाओ जो कुछ कर सकते हो इस गजवा के लिए। तो ऐसा अजीब व गरीब जज्बा था कि जो कुछ घर में था सब कुछ ले आए, हत्ता के निकलते हुए घर की दीवारों को यूं टच कर रहे थे, फील कर रहे थे कि अगर कोई वहाँ पे पिन वगैरह लगी हुई होगी तो वो भी मैं अल्लाह के रास्ते में दे दूँ। तो ऐसी गुर्बत में आ गए। तो जब ऐसी गुर्बत में आए तो अल्लाह ताला ने नबी अलैहिस्सलातु वस्सलाम की तरफ वही भेजी और नबी अलैहिस्सलाम ने हज़रत अबू बकर को वो बात सुनाई कि ऐ अबू बकर, अल्लाह ताला ने तुम्हारे लिए सलाम भेजे हैं। बड़े खुश हुए कि अल्लाह ने मुझे सलाम भेजे और फिर फरमाया कि ऐ अबू बकर, अल्लाह ताला पूछ रहे हैं कि तुम इतने अमीर थे अब ऐसे गरीब हो गए हो, इस हाल में भी तुम खुश हो, تو حضرت ابو بکر رضی اللہ عنہ کی آنکھوں میں سے آنسو نکل آئے اور انہوں نے کہا اے اللہ کے نبی اس حال میں کیا, میں اللہ تعالیٰ سے ہر حال میں خوش ہوں. تو نیکی کی سب سے بڑی دلیل یہ ہوتی ہے کہ انسان اللہ تعالیٰ سے ہر حال میں خوش ہوتا ہے, شکر گزار ہوتا ہے. یہ جو شکر ادا کرنا ہے یہ بڑی نعمت ہے. نبی علیہ الصلوۃ والسلام نے یہ نعمت دعاؤں میں مانگی اللہ سے, چنانچہ آپ کی مشہور دعا ہے اللہم اعنی علی ذکرک و شکرک و حسن عبادتک, کہ اللہ میری مدد فرما کہ میں تیرا ذکر کر سکوں, تیرا شکر کر سکوں اور تیری اچھی عبادت کر سکوں. ایک آخری بات سنا کے اپنی بات کو مکمل کرتا ہوں. اللہ کے ایک نبی گزرے ہیں حضرت ایوب علیہ الصلوۃ والسلام. نیک نبی تھے, نبی جو تھے اللہ نے ان کو اولاد بھی دی تھی, سات بیٹے تھے سات بیٹیاں تھیں, اللہ تعالیٰ نے ان کو مال پیسہ بھی دیا تھا, خوب عبادت کرتے تھے, خوب اللہ کو یاد کرتے تھے, خوب دین کی خدمت کرتے تھے. تو ایک مرتبہ شیطان نے اللہ تعالیٰ سے کہا کہ اللہ یہ جو تیری عبادت اتنی کرتا ہے, اتنا دین کا کام کرتا ہے, اتنا سب کچھ ہو, صحت بھی ہو, مال بھی ہو, اولاد بھی ہو, تو ہر بندہ کرے گا, اس میں کیا ایسی خاص بات ہے؟ اللہ تعالیٰ نے فرمایا کہ نہیں, یہ میرا اپنا بندہ ہے, تجھے دکھاتا ہوں کہ یہ ہر حال میں میرا کام کرے گا, میرا شکر ادا کرے گا. چنانچہ صحت تھی وہ خراب ہو گئی, بیمار ہو گئے, بستر پہ پڑ گئے. ایسی بیماری آئی کہ گاؤں والوں نے کہا کہ اس کی بیماری ایسی ہے کہ کہیں ہمیں لگ نہ جائے, تو سب پریشان. سات بیٹے اور سات بیٹیاں, ساتوں کے ساتوں بیٹے اور ساتوں کی ساتوں بیٹیاں فوت ہو گئیں. یہ چھوٹی بات نہیں ہے, بہت بڑی بات. آج سے چند دن پہلے ایک والدہ نے بیٹے کی دانت کی سرجری تھی, اس کی دعا کے لیے کم از کم 8-10 میسیجز کیے کہ جی دعا کیجئے میرے بیٹے کی دانت کی سرجری. دانت کی سرجری ہے ہی کیا, اور اس کے لیے اتنے سارے میسیجز والدہ نے کیے. جو والدہ بیٹے کے دانت کی سرجری پہ اتنی پریشان ہوتی ہے, تو جس کے سات بیٹے اور سات بیٹیاں فوت ہو جائیں اس کا کیا حال ہوگا؟ بہت مشکل چیز. تو سات بیٹے سات بیٹیاں فوت ہو گئیں, صحت خراب ہو گئی, مال جتنا تھا ختم ہو گیا, اور اس سے بڑھ کے یہ کہ گاؤں والوں نے کہا کہ جی نکل جاؤ ہمارے گاؤں سے, تیری بیماری ہم پہ کو بھی نہ لگ جائے. چنانچہ نکل گئے گاؤں سے باہر, اور گاؤں سے باہر اس حال میں تھے کہ بیوی جو تھی وہ جاتی تھی نوکری کرتی تھی, وقت کے نبی کی بیوی ہے, جا کے نوکری کرتی تھی, کماتی تھی اور کچھ لا کے خود بھی پیٹ پالتی اور ان کا بھی پیٹ پالتی, اور ان کا حال یہ کہ 70 سال کا بوڑھا, تو بالکل ہڈیوں کے ڈھانچہ بنا ہوا ہے یہ حال. اور اس حال میں 6-7 سال گزر گئے, اور 7 سال گزرنے کے بعد بیوی جب تھک ہار گئی تو تھک ہارنے کے بعد کہا کہ آپ تو اللہ کے نبی ہیں, ایک مرتبہ دعا ہی کر لیں اللہ سے کہ یا اللہ اس پریشانی کو دور فرما دے. تو انہوں نے کہا کہ اللہ کی بندی 70 سال اللہ کی نعمتیں کھائیں, تو اب 7 سال کے لیے بیماری آئی ہے, تو اب مجھے شرم آتی ہے کہ میں اس کا شکوہ اللہ کے سامنے کروں. کیسے شکر گزار بن دیتے ہیں. اللہ تعالیٰ کو ان کا یہ شکر گزاری ایسی پسند آئی کہ اللہ تعالیٰ نے پھر صحت عطا کر دی, اور پھر 7 بچے اور 7 بچیاں تھیں, اللہ تعالیٰ نے 14 بیٹے اور 14 بیٹیاں عطا کی, اور پھر سے وہی ساری نعمتیں اللہ نے واپس دے دی لَئِن شَكَرْتُمْ لَأَزِيدَنَّكُمْ. تو اس واقعے میں ہمارے لیے بڑا سبق ہے کہ جس نے شکر ادا کیا اس نے کامیابی حاصل کی. تو جس کو شکر کی نعمت مل گئی اس کو بڑی نعمت مل گئی. اللہ تعالیٰ ہمیں خوب شکر کرنے والا بنائے, ناشکری سے محفوظ فرمائے. اللہ تعالیٰ ہمیں اپنے مقبول بندوں میں شامل فرمائے. آخر دعوانا ان الحمدللہ رب العالمین. دعا سے پہلے تھوڑی دیر کے لیے سب حضرات آنکھوں کو بند کر لیں, سر کو جھکا لیں. دنیا اور جو کچھ دنیا میں ہے اس سے ہٹ کٹ کے اللہ کی یاد میں ڈوب جائیں. تھوڑی دیر کے لیے اپنے دلوں میں اللہ کو یاد کر لیں. مستورات بھی اپنی آنکھوں کو بند کر لیں, سر کو جھکا لیں. شکر ہے تیرا خدایا میں تو اس قابل نہ تھا. شکر ہے تیرا خدایا میں تو اس قابل نہ تھا. تو نے اپنے گھر بلایا میں تو اس قابل نہ تھا. تو نے اپنے غم بلایا میں تو اس قابل نہ تھا. مدتوں کی پیاس کو سیراب تو نے کر دیا. مدتوں کی پیاس کو سیراب تو نے کر دیا. جام زمزم کا پلایا میں تو اس قابل نہ تھا. شکر ہے تیرا خدایا میں تو اس قابل نہ تھا. میں کہ تھا بے راہ تو نے دستگیری آپ کی. میں کہ تھا بے راہ تو نے دستگیری آپ کی. تو ہی مجھ کو راہ پہ لایا میں تو اس قابل نہ تھا. تو ہی مجھ کو راہ پہ لایا میں تو اس قابل نہ تھا. شکر ہے تیرا خدایا میں تو اس قابل نہ تھا. بھاگ گیا میری زباں کو ذکر الا اللہ کا. بھاگ گیا میری زباں کو ذکر الا اللہ کا. سبق کس نے سکھایا میں تو اس قابل نہ تھا. شکر ہے تیرا خدایا میں تو اس قابل نہ تھا. بارگاہ سید الکونین میں آ کر نفی. بارگاہ سید
कौनैन में आ कर नफीस, सोचता हूँ कैसे आया मैं तो इस काबिल न था, सोचता हूँ कैसे आया मैं तो इस काबिल न था। शुक्र है तेरा खुदाया मैं तो इस काबिल न था, तूने अपने घर बुलाया मैं तो इस काबिल न था।
لا إله إلا الله محمد رسول الله. دعا کر لیجیے. سبحان ربي العال الوهاب، اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. اے اللہ ہم آپ کے عاجز مسکین بندے ہیں، اللہ ہمارے گناہوں کو معاف فرما، ہماری خطاؤں سے درگزر فرما، ہمارے عیبوں کی پردہ پوشی فرما، اللہ برے دن سے محفوظ فرما، اللہ بری رات سے محفوظ فرما، میرے مالک برے کاموں سے محفوظ فرما، اے اللہ ہمیں برے انجام سے محفوظ فرما، اللہ ہدایت ملنے کے بعد گمراہی سے محفوظ فرما، میرے مالک سیدھا رستہ ملنے کے بعد بھٹکنے سے محفوظ فرما، اللہ اپنا قرب حاصل ہو جانے کے بعد اپنی دوری سے محفوظ فرما، میرے مالک نعمتیں ملنے کے بعد نعمتوں کے چھن جانے سے محفوظ فرما، اللہ عزتیں ملنے کے بعد ذلت سے محفوظ فرما، میرے مالک در در کے دھکے کھانے سے محفوظ فرما، اے اللہ نفس و شیطان کے مکر و فریب سے محفوظ فرما، میرے مالک ناشکری سے محفوظ فرما، اے اللہ ناشکری سے محفوظ فرما، اللہ جس طرح آسمان کو زمین پر گرنے سے روک دیا، میرے مالک شیطان کو ہم پر مسلط ہونے سے روک دیجئے، اے اللہ شیطان کو ہم پر مسلط ہونے سے روک دیجئے، اے اللہ ہم نے جو بھی گناہ کیے، اے اللہ ہمیں ان گناہوں سے نجات عطا فرما، اے اللہ گناہوں کو معاف فرما، اللہ جو گناہ دن میں کی انہیں معاف فرما، اللہ جو گناہ راتوں میں کی انہیں معاف فرما، اللہ جو گناہ چھپ کے کیے، اے اللہ ان گناہوں کو بھی معاف فرما، اور اے اللہ جو گناہ محفلوں میں کیے، اللہ ان گناہوں کو بھی معاف فرما، اے میرے مالک ہم اپنے گناہوں کا اعتراف کرتے ہیں، اللہ رات توبہ کرتے ہیں صبح پھر توبہ توڑ دیتے ہیں، اللہ صبح توبہ کرتے ہیں رات پھر توڑ بیٹھتے ہیں، میرے مالک ہم نے اپنی توجہ آپ سے ہٹائی ہوئی ہے، اللہ ہمارے حال پر رحم فرما، اللہ ہمارے حال پر رحم فرما، اے اللہ ہم گناہوں کی نجاست میں لتھڑے ہوئے ہیں، میرے مالک اپنی رحمت کی نگاہ فرما، اے اللہ ماں جب اپنے بچے کو نجاست میں لتھڑا دیکھتی ہے اسے نفرت نہیں کرتی، اللہ اسے دھو لیتی ہے سینے سے لگا لیتی ہے، میرے مالک ہم بھی گناہوں کی نجاست میں لتھڑے ہوئے ہیں، اللہ آپ بھی نفرت نہ فرمائے، اللہ ہمیں دھو دیجئے، اللہ اپنے مقبول بندوں میں شامل فرما دیجئے، اے اللہ آپ کے تو ہمارے جیسے اربوں کھربوں ہیں، میرے مالک ہمارا آپ کے سوا کوئی نہیں، اللہ آپ کے تو ہمارے جیسے اربوں کھربوں، اللہ ہمارا آپ کے سوا کوئی نہیں، अल्लाह रहमत की निगाह फरमा, अल्लाह जैसा आप हमें देखना चाहते हैं अल्लाह हमें वैसा बनने की तौफीक नसीब फरमा, अल्लाह जिस तरह आप हमसे राजी होते हैं अल्लाह हमें वैसा बनने की तौफीक नसीब फरमा, अल्लाह करम के फैसले फरमा, अल्लाह मैं नेक न बन सका अल्लाह नेकों में आके बैठ गया हूँ, अल्लाह नेक न बन सका मेरे मालिक नेकों में आया बैठा हूँ, अल्लाह इन नेकों की बरकत से हमारे भी दिलों को जिंदा फरमा, अल्लाह इन नेकों की बरकत से हमारे भी गुनाहों को माफ फरमा, अल्लाह एक मरतबा अपनी रहमत की निगाह डाल दीजिए, अल्लाह तेरी एक निगाह की बात है मेरी जिंदगी का सवाल है, अल्लाह रहमत का मामला फरमा, अल्लाह उस बंदे पे कोई हसरत नहीं जो किसी और दर से खाली हाथ उठ जाए, अल्लाह हसरत तो उस पर है जो यहाँ आपके दर पे आया यहाँ से भी खाली हाथ लौट गया, अरे मालिक खाली हाथ लौटने से महफूज फरमा, अल्लाह खाली हाथ लौटने से महफूज फरमा, अल्लाह हमारे दिलों को अपनी मोहब्बत से लबरेज फरमा, अल्लाह हमारे अंग अंग में अपनी मोहब्बत पैदा फरमा, अल्लाह अपने प्यारे महबूब की सच्ची मोहब्बत पैदा फरमा, अल्लाह उनकी मुबारक सुन्नतों की सच्ची मोहब्बत पैदा फरमा, अल्लाह नमाज की हुजूरी नसीब फरमा, अल्लाह सजदे का सुरूर नसीब फरमा, मेरे मालिक रात के आखिरी पहर के मुनजात की लज्जत नसीब फरमा, अल्लाह वो तेरे कैसे बंदे होते हैं रात के आखिरी पहर में तेरे सामने हाथ फैलाते हैं तूने गैरों के सामने हाथ फैलाने से रोक देता है, अल्लाह वो तेरे कैसे बंदे होते हैं रात के आखिरी पहर में तेरे सामने मोहब्बत भरे सजदे करते हैं तू उनके तज़करे अपने फरिश्तों में करता है, मेरे मालिक हमें भी उनमें शामिल फरमा, अल्लाह हमें भी उनमें शामिल फरमा, अल्लाह उठे हुए हाथों की लाज फरमा, अल्लाह उठे हुए हाथों की लाज फरमा, अल्लाह जहाँ जहाँ मुसलमान परेशान हाल है उनकी परेशानियों को दूर फरमा, अल्लाह जो घर बार की वजह से परेशान उनकी परेशानियों को दूर फरमा, अल्लाह जो घर में नाचाकियों की वजह से परेशान उनकी परेशानियों को दूर फरमा, अल्लाह जो कारोबार की वजह से परेशान उनकी परेशानियों को दूर फरमा, अल्लाह जो औलाद की वजह से परेशान मेरे मालिक उनकी परेशानियों को भी दूर फरमा, अल्लाह औलाद के गमों से महफूज फरमा, औलाद के दुखों से महफूज फरमा, अल्लाह जो अपने आमाल की वजह से परेशान है अल्लाह उनकी परेशानियों को भी दूर फरमा, अल्लाह अटके हुए कामों का होना आसान फरमा, मेरे मालिक उलझे हुए कामों को अपनी रहमत से सुलझा, अल्लाह अपनी रहमत की निगाह फरमा, मेरे मालिक हर तरह की परेशानियों से महफूज फरमा, अल्लाह बच्चा जब परेशान होता है माँ बाप की तरफ दौड़ता है और बंदा जब परेशान होता है परवरदिगार की तरफ लौटता है, बेकसों के दस्तगीर टूटे दिलों को तसल्ली देने वाले गुनाहगारों के गुनाहों पर अपनी रहमत की चादर डाल देने वाले, मेरे मालिक रहमत का मामला फरमा, अल्लाह उठे हुए हाथों की लाज फरमा, अल्लाह जिस तरह आप हमसे राजी होते हैं मेरे मालिक हमें वैसा बनने की तौफीक नसीब फरमा, अल्लाह हमारे तीनों हरम की हिफाजत फरमा, अल्लाह हमारे इस मुल्क की हिफाजत फरमा, मेरे मालिक हमारे इस शहर की हिफाजत फरमा, अल्लाह हमारे अजीज़ अकारिब रिश्तेदार मशाइख असातिज़ा वालदैन जो भी इस दुनिया से फौत हो चुके हैं जो हयात हैं अल्लाह उन सब की मग़फ़िरत फरमा, मेरे मालिक जिनकी मग़फ़िरत फरमा दी अपने क़ुर्ब के आला दर्जात नसीब फरमा, अल्लाह हमें बार बार अपने घर का दीदार नसीब फरमा, अल्लाह अपने प्यारे महबूब के दर की हाजिरी नसीब फरमा, अल्लाह हमें अपने शुक्र गुज़ार बंदों और बंदियों में शामिल फरमा, अल्लाह जिन लोगों ने दुआओं के लिए कहा या मैसेजेस किए मेरे मालिक उन सबको अपनी दुआओं में शामिल फरमा, अल्लाह उन सबको इन दुआओं में शामिल फरमा, सल्लल्लाहु तआला अला हबीबिही सैयदना मुहम्मदिन व अला आलिही व असहाबिही, अल्लाह इस घर पर अपनी ख़ास रहमतें बरकतें नाजिल फरमा, اللہ جو یہاں پہ دین کا کام ہو رہا ہے, جو مدرسہ بنا ہے, اللہ اس پہ اپنی خاص رحمتیں برکتیں نازل فرما. اللہ اس کو قیامت تک کے لیے منارہ نور بنا. اے اللہ جو اس کے معاونین ہیں ان کو اپنے مقربین میں شامل فرما. صلی اللہ تعالیٰ علی حبیبہ سیدنا محمد وعلی آلہ واصحابہ اجمعین برحمتک یا ارحم الراحمین.